आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जसै तपाईको शक्तिको घोषणा गर्छ, जसै तपाईको नाउँको प्रशंसा गर्छ, जसै तपाईको शक्तिको घोषणा गर्छ, जसै तपाईको नाउँको प्रशंसा गर्छ। जुटेको हृदय जोड्नु होस्, बन्धन सफुकाउनु होस्, अन्धकार हटाउनु होस्, जसै तपाईमा सरै खुसी हुन्छ, जसै तपाईमा हृदय रमाउँदछ, जसै तपाईमा हृदय रमाउँदछ, जसै तपाईमा सरै खुसी हुन्छ, जसै तपाईमा हृदय रमाउँदछ, को तेल कन्याउनु होस्, धार्मिकता पाइराउनु होस्, अभिषेक पा
प्रिय श्रोता मित्र, आज हामी बाइबल अध्ययन हितोपदेश छ अध्याय 24 पददेखि लिएर 7 अध्यायको 27 पदसम्मबाट अध्ययन गर्नेछौ। सबभन्दा पहिले हामी देख्नेछौ यौन पापहरूको विरूद्ध चेतावनी। मित्र, फेरि चेतावनी बिरानो स्त्री वेश्याको बारेमा छ, व्यभिचारिणी स्त्रीको बारेमा छ। यसले जवान मानिसको जीवनलाई अरू कुनै कुरा भन्दा धेरै नष्ट र बर्बाद गर्दछ। यौन पापहरू, व्यभिचारको पापहरू हाम्रा दिनमा सबभन्दा महान पापहरू हुन्। तिनीहरूको कारण जीवनहरू कति धेरै पूर्ण रूपमा बर्बाद भए, नष्ट भए, त्यसको कसैले गर्न सक्दैन। ओ, आज ती कुराहरूको कारण कति धेरै विवाहहरू टुट्यो, सम्बन्ध विच्छेद जस्ता दयनीय कुराहरू भए। हितोपदेशले त्यसको बारेमा भन्ने धेरै कुरा छ। हितोपदेश 6 अध्याय 24 र 25 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, जसले तलाई अनैतिक स्त्री र लोभ्याउने कुरा गर्ने स्वेच्छाचारी पत्नीबाट जोगाउनेछ, तेरो मनमा त्यसको सुन्दरताको कारण कुइच्छा नगर, अथवा त्यसको आँखाले तलाई नफसाओस्। यो कुराको ध्यान देऊ कि जवान मानिस त्यसको सुन्दरताको आफ्नो मनमा इच्छा लालसा गर्नुहुँदैन। हामीले हितोपदेश 4 अध्याय 23 पदबाट सिकेका थियौं, आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। अनि यो कुराको पनि ध्यान दिऊ कि कसरी जवान मानिसलाई तिनको लोभ्याउने बोली, त्यसको सुन्दरता र त्यसको कटके हेराईको विरूद्ध चेतावनी दिइएको छ। येशूले भन्नुभयो मती 5 अध्याय 27 र 28 पदमा, तिमीहरूले सुनेका छौ पुराना समयकाहरूलाई यो भनिएको थियो, तिमीले व्यभिचार नगर, तर म तिमीहरूलाई भन्दछु जस कसैले कुनै स्त्रीलाई खराब इच्छाले हेर्दछ त्यसले अघि नै आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ। मित्र, सारा पापपूर्ण विचारहरू मानव हृदयमा शुरू हुन्छ। भनिएको छ 24 र 25 जसले तलाई अनैतिक स्त्री र लोभ्याउने कुरा गर्ने स्वेच्छाचारी पत्नीबाट जोगाउनेछ, तेरो मनमा त्यसको सुन्दरताको कारण कुइच्छा नगर, अथवा त्यसको आँखाले तँलाई नफसाओस्। अनि 26 पदमा भनिएको छ, किनकि वेश्याले तँलाई एउटा रोटीको टुक्रामा झारिदिनेछ, र व्यभिचारिणीले त तेरो जीवन समेत सिकार तुल्याउनेछ। कति धेरै पुरूषहरू त्यसरी बर्बाद नष्ट भएका छन्, अरू त के धेरै सेवकहरू पनि यसद्वारा बर्बाद भएका छन्। यो कसरी र कहाँबाट शुरूआत हुन्छ? प्रभुले भन्नुहुन्छ कि यो हृदयमा शुरू हुन्छ। उहाँले हामीलाई बनाउनुभयो र उहाँले हामीलाई जान्नुहुन्छ। तेरो मनमा, हृदयमा त्यसको सुन्दरताको इच्छा नगर। मित्र, त्यो त्यहाँ नै शुरू हुन्छ। अहिले उसले केही प्रश्नहरू सोध्दछन्। 27 पदमा, आफ्नो लुगा नडढाइकन के कुनै मानिसले आफ्नो काखमा आगो राख्न सक्छ? अनि यस प्रश्नको उत्तर एकदम स्पष्ट छ। 28 पदमा, जलिरहेको भुङ्रामा कुनै मानिस हिँड्यो भने के त्यसका खुट्टा पोल्दैन र? निश्चय नै पोल्छ। यदि कुनै मानिसले व्यभिचार गर्छ भने उन निर्दोष होइन, उसँग कति पनि बहाना छैन। अहिले उदाहरणको ध्यान दिनुहोस्। 30 पदमा भनिएको छ, साह्रै भोक लागेको मानिसले आफ्नो भोक मार्न चोरी गर्यो भने मानिसहरूले त्यसलाई घृणा गर्दैनन्। यदि भोकाएको कारण मानिसले चोर्छ भने हाम्रो सहानुभूति उस कहाँ जान्छ? जहाँ म रहेको स्थानमा एकजना मानिसलाई चोरी गर्दा गर्दै गिरफ्तार गरिएको थियो, अनि छानबिनमा यो कुरा पत्ता लगाइयो कि उनी अति नै धेरै गरीब विधुर थिए। उसको पत्नी केही समय पहिले पैसाको कमी, उपचार हुन नसकेकोले गर्दा अकालमै मरेकी थिइन्, किनकि उपचार गर्ने पैसा थिएन, र साना 2-3 वर्षको र 1 वर्षको नानीहरू घरमा भोकै थिए। निकै दिनदेखि भोजन खान नपाएकोले गर्दा रोइरहेको थियो ती बच्चाहरू, जुनले गर्दा त्यस मानिसलाई केही खानेकुरा चोर्न विवश गरायो। त्यस्तो मुद्दामा तपाईँ उसलाई न्यायदण्ड गर्नुहुन्न, तपाईँ उसलाई सहायता गर्न चाहनुहुन्छ। प्राय मानिसहरूले त्यो चोरलाई तुच्छ ठान्दैनन् जब भोकको कारण आफ्नो पेट भर्नको निम्ति त्यसले चोरी गर्छ। अनि 31 पदमा भनिएको छ, तापनि त्यो पक्राउ पर्यो भने त्यसले सात गुणा बढ़ी तिर्नुपर्ने हुन्छ। सायद त्यसले आफ्नो घरको सारा सम्पत्ति समेत दिनुपर्ने हुन्छ। त्यो पक्राउ पर्यो भने त्यसको क्षतिपूर्ति गर्नुपर्छ। कुनै पनि हालतमा चाहे ऊ भोकको कारण नै किन चोरी नगरेको हुन्। अनि 32 पदमा लेखिएको छ, तर व्यभिचार गर्ने मानिस बिना समझको हुन्छ, यस्तो काम गर्नेले आफूमाथि बर्बादी ल्याउँछ। मित्र, फेरि म रहेको स्थानबाट उदाहरण दिन चाहन्छु। एकजना मानिस अर्को मानिसको घरको ढोकामा गएर बन्दुकले त्यस मानिसलाई मारे। किन? जब त्यसको बारेमा कथा बाहिर आयो, यो कुरा थाहा भयो कि त्यो हत्या गर्ने मानिसको पारिवारिक जीवनलाई वा परिवारलाई पूर्ण रूपमा त्यस मानिस त्यस मारिएको व्यक्तिको अभिलाषा र प्रबल कामवासनाद्वारा बर्बाद गरिएका थिए, जुनको यातना सहन गर्न नसकेको कारण उसले अन्तिम डरलाग्दो कदम चाले। त्यो के हो भने त्यो दोषी मानिसलाई गोलीले उडाइदिए। अति नै दयनीय कुरा भनिएको छ 32 पदमा, तर व्यभिचार गर्ने मानिस बिना समझको हुन्छ, यस्तो काम गर्नेले आफूलाई आफूमाथि बर्बादी ल्याउँछ। अनि 33 पदमा लेखिएको छ, त्यसले मुक्का र बेजेत पाउनेछ र त्यसको अपमान कहिले मेटिने छैन। मित्र, व्यभिचार गर्ने काम त्यो एक त्यस्तो कुरा हो जुनले जीवनभरि उसको जीवनमा धब्बा कलंक छोड्दछ। म एकजना स्त्रीको बारेमा जान्दछु जसको पति अर्को आइमीसँग गलत सम्बन्ध कायम गरेर अनुचित रूपमा तिनको घरमा निकै दिन रहे। हजुर, पछिबाट तिनको पतिले आफ्नो पापको पश्चाताप गरेर आफ्नो पहिलेको पत्नी कहाँ आए र आफ्नो पहिलेको पत्नीसँग क्षमा मागे। अनि तिनले क्षमा दिइन् पनि, तर म त्यो परिवारलाई देख्छु किनकि म राम्रो जान्दछु त्यो सुखी आनन्दित परिवार छैन। मित्र, व्यभिचार एक दाग हो जुनको तपाईँ कहिले मेट्न सक्नुहुन्न। यदि तपाईँ व्यभिचार गर्नुहुन्छ भने तपाईसँग समझको कमी छ, विवेकको कमी छ। तपाईँ आफ्नो परिवारलाई बर्बाद गर्नुहुनेछ, तपाईँ आफ्नो जीवनलाई बर्बाद गर्नुहुनेछ। अनि 34 र 35 पदमा लेखिएको छ, किनभने डाहाले लोग्नेको क्रोधलाई उत्तेजित गराउँछ र दया माया नदेखाइकन त्यसले बदला लिन्छ। त्यसले कुनै क्षतिपूर्ति ग्रहण गर्ने छैन, जतिसुकै घुसले पनि त्यसलाई मनाउन सकिँदैन। मेरो मित्र, व्यभिचारबाट कस्तो दयनीय परिणाम नतिजा आउँछ। त्यसपछि हामी 7 अध्यायतिर पनि लागौं। यो 7 अध्यायले 6 अध्यायको विषयलाई निरन्तर जारी राख्छ। यहाँ खास विचार चाहिँ गलत भ्रष्ट अनैतिकताको स्त्रीको बारेमा सावधान हुनु हो। हितोपदेश 7 अध्याय 1-4 पदमा भनिएको छ, हे मेरो छोरो, मेरो वचनहरू पालन गर र मेरा आज्ञाहरू तँ भित्र भण्डार गरिराख। मेरा आज्ञाहरू पालन गर र तँ जीवित रहनेछस् र तँ जीवित रहनेछस्। मेरो अर्थीहरू तेरो आँखाको नानी जस्तै जोगाइराख, तिनलाई तेरो औंलामा औठी जै लगाइराख, मनको पाठीमा ती लेखिराख। बुद्धिलाई भन, तिमी मेरी बहिनी हौ, र समशक्तिलाई चाहिँ आफ्नो परम मित्र भन। अहिले यो कुरा भनेपछि उनी त्यस मामला मुद्दामा आइरहेका छन्। 5 पदमा भन्छन्, तब तिनले तँलाई वेश्याबाट र स्वेच्छाचारी स्वास्नीको मोहित गराउने कुरादेखि जोगाइराख्नेछ। उसले जीवनबाट नमूना उदाहरण लिन्छन्। 6-9 पदमा, म आफ्नो घरको झ्यालमा बसेर त्यसको आँखी झ्यालबाट बाहिर हेर्दा मैले के देखे भने, सिधा साधाहरूको माझमा ठिटाहरूमध्ये एकजनालाई देखे जो बेसमझ रहेछ। त्यो स्त्री बस्ने गल्लीमा ऊ हिँडिरहेको र त्यसकै घरतिर पाइला बढ़ाइरहेको मैले देखे। साँझमा जब दिन अस्ताउँदै जाँदा रात अन्ध्यारो हुँदै जान्छ। श्रोता, यो जवान मानिस गलत बाटोतिर आफ्नो कदम बढ़ाइरहेको छ। अनि 10-14 पदमा भनिएको छ, तब एउटी स्त्री उसलाई भेट्न निस्केर आई, बेस्या झैं पहिरेकी र धूर्त नियत भएकी चञ्चली र जिद्दीवाल स्त्री जो कहिले घरमा बस्दिनन्, कहिले गल्लीमा कहिले चोकहरूमा हरेक कुना काप्चा हुँदो त्यो लुकेर बस्छे। त्यसैले नै उसले समाती र चुम्बन गरी र निर्लज चेहराले भनी, मैले घरमा मेल बल्दी चढ़ाउनु परेको छ, आज मैले आफ्नो भाकल पूरा गरेकी छु। यो कुराको ध्यान दिनुहोस् कि त्यो व्यभिचारिणी स्त्री धार्मिक प्रवृत्तिकी छिन्। तिनले उसलाई यो विश्वास गर्नमा डोर्याउँछ कि तिनी परमेश्वरसँग सही छिन्। भन्छिन् 14 पदमा, मैले घरमा मेल बलि चढ़ाउनु परेको छ, आज मैले आफ्नो भाकल पूरा गरेकी छु। अनि 15 पदमा भनिएको छ, त्यसैले म तपाईंलाई भेट्न बाहिर आएकी हुँ, मैले तपाईंलाई खोजे अहिले भेटाएकी छु। अर्को शब्दमा, मैले तिमीलाई पूरा मेरो जीवनभरि तलाश गरिरहेको छु, अर्थात तिमी जस्ता मानिसलाई पूरा जीवनभरि खोजी गरिरहेको छु र अन्त्यमा मैले तिमीलाई भेटाए। 16-20 पदमा भनिएको छ, मैले मेरो ओछ्यानमा मिश्र देशका रंगीन तन्ना बिछ्याएकी छु, मैले मेरो बिछ्यानमा मुर एल्वा र दानचिनी छर्केर सुगन्धित तुल्याएको छु। आउनुहोस् बिहान समय हामी प्रेमको सागरमा डुबौं, हामी प्रेममा मस्त रहौं। मेरो पति घर हुनुहुन्न, उहाँ त टाढा यात्रामा जानुभएको छ, उहाँले आफूसित थैलाभरि रूपियाँ लानुभयो र पूर्णिमासम्म उहाँ घर फर्कनुहुन्न। त्यस व्याविचारी स्त्रीले उसलाई यो कुराको निश्चय दिलाउँछ कि घरको पुरूष अर्थात तिनको पति घरमा छैनन्, बाहिर गएका छन् र केही निश्चित दिनसम्म फर्किआउने छैनन्, ताकि निर्धक्क बिना डर आनन्द मोज मजा गर्न सकुन्। अनि 21-23 पदमा भनिएको छ, फकै फुसलाइकन त्यसले उसलाई रन भुल्ल पारी, मोहित कुराहरू गरेर त्यसले उसलाई फसाए। अनि 22-23 पद, तुरन्तै ऊ त्यसको पछि लाग्यो, कसै खानातिर लागेको गोरु झैं, पासोतिर अघि बढ़िरहेको मृग झैं, तब बाणले त्यसको मुटु नै छेडी पठाउँछ, जालतिर बेगले उडेको चरा झैं, आफ्नो ज्यानै गुमाउँछु भन्ने उसलाई ज्ञानै छैन। ओ, यो कति दयनीय तस्विर छ यहाँ। अहिले उसले चेतावनी दिन्छन्। 24-27 पदमा, अब हे मेरो छोराहरू, मेरो कुरा सुन, मैले भनेको कुरामा ध्यान देऊ, तेरो हृदय त्यसको चालतिर फस्न नदे, त्यसको बाटोतिर बरालेर नजाऊ, धेरै जनालाई त्यसले नष्ट पारेकी छे, त्यसको शिकार बन्नेहरू असंख्य छन्, त्यसको घर पाताल जाने बाटो हो जसले मृत्युका कोठाहरूतिर पुर्याउँछ। यो चेतावनीको अक्षरस लिनुपर्दछ, ज्यूको त्यूं अर्थमा लिनुपर्दछ र आज तपाईँ र मेरो निम्ति त्यहाँ आत्मिक लागू पनि छ। शास्त्रहरूले आत्मिक व्याविचारको बारेमा भन्ने धेरै कुरा छ। परमेश्वरले त्यो आत्मिक व्याविचार त्यस बेला भन्नुभयो जब उहाँका मानिसहरूले उहाँलाई छोडे र प्रतिमाहरूको पछि लागे, तिनीहरूलाई प्रतिमा पूजाहरूको पासोमा पारिए र तिनीहरू त्यसकै अधीनता मुनि ल्याइए, तिनीहरू जीवित र सत्य परमेश्वरबाट टाढा भौतारी गए, तिनीहरू उहाँका जोडिनुपर्ने थियो तर तिनीहरू उहाँबाट अलग भइ गए, तिनीहरू वास्तवमा वेश्यावृत्ति गरिरहेका थिए, तिनीहरू उहाँप्रति अविश्वासयोग्य र बेइमानदार भइरहेका थिए। त्यो आत्मिक व्याविचार थियो। आज त्यहाँ धेरै कलेसियाहरूको अवस्था त्यस अवस्थामा छ। आज हामीसँग हाम्रा वरिपरि धेरै झुटा शिक्षाहरू छन्। कसै कसैले भन्छ, तपाईँले ख्रिस्टलाई पछ्याउन अब कति पनि आवश्यक छैन, जस्तो कि तिमी पछ्याइरहेका छौ, तपाईँले उहाँलाई मात्र आफ्नो उद्धारकर्ताको रूपमा विश्वास भरोसा गर्न अब आवश्यक छैन, तपाईँले गर्नुपर्ने आवश्यक कुरा हाम्रो समूहमा झुण्डमा आउनुहोस् र केही निश्चित कामहरू गर्नुहोस्। मैले केही दिन पहिले गलातीहरूलाई पालद्वारा लेखिएको पत्रको शिक्षा दिइरहेको थिएँ। त्यस समयमा मैले पटक पटक यो भन्न यो कथन बनाए भने कि उद्धारको निम्ति परमेश्वरमा विश्वास बाहेक कुनै कुराको आवश्यक छैन। मैले यो कुराको जोर दिए कि तपाईँले पूर्ण रूपमा येशु ख्रिष्टमा तपाईँको उद्धारकर्ताको रूपमा आश्रित हुनुपर्छ। मैले निकै पत्रहरू पाए, कोहीले चाहिँ अति नै खराब कुरूप पत्रहरू लेखे, अनि कसै कसैले लेखे तपाईँले भन्नुभयो कि मोसाको व्यवस्थाबाट हामी अलग हुनुपर्छ। मैले त्यस प्रकारको कुरा कति पनि भनिन। मैले के भने, व्यवस्थाले हामीलाई उद्धार गर्न सक्दैन। व्यवस्था कहिले पनि उद्धार गर्न दिइएको थिएन। व्यवस्था असल छ, तर हामीमा नै केही कुरा गडबड छ, गलत छ, र केवल ख्रिष्टले मात्र उद्धार गर्न सक्नुहुन्छ। जब हामी हाम्रा आफ्ना प्रयत्नहरूबाट, हाम्रा आफ्ना कामहरूबाट फर्केर उहाँ कहाँ फर्कन्छौं, हामी उद्धार पाउन सक्छौं। त्यसपछि कसै कसैले मलाई लेखेर बताए कि मेरो शिक्षा बिल्कुल गलत थियो। तिमीले भन्नुपर्ने थियो कि निश्चित तरिकामा बप्तिस्मा हुन आवश्यक छ।
अरूले भन्यो, तिमीले आफ्ना श्रोताहरूलाई भन्नुपर्ने थियो कि खास निश्चित झुण्डमा जोडिएको। अरूले भने, मैले यो सिकाउनु पर्ने थियो कि हामी सबैले व्यवस्थाको पालन गर्नुपर्छ। अरू त के, कुनै व्यक्ति ख्रिष्टमा विश्वास गरे तापनि उसले अझै व्यवस्थाको पालन गर्नुपर्छ। मित्र, म यो कुरा भन्दै उत्तर दिउँ कि विश्वासीहरू ख्रिष्ट कहाँ जोडिएका छन्। ख्रिष्टले भन्नुभएको छ कि यदि हामी उहाँलाई प्रेम गर्छौं भने हामीले उहाँका आज्ञा पालनहरू गर्नुपर्दछ। अनि उहाँका आज्ञाहरू कठिनका छैनन्, अप्ठ्यारा छैनन्। हामीले एक आपसमा प्रेम गर्नुपर्छ, हामी पवित्र आत्माले भरिनुपर्छ, हामीले संसारमा साक्षी दिनुपर्छ। तिनै आज उहाँको आज्ञाहरू हुन्। हामी जीवित ख्रिष्ट कहाँ जोडिएका छौं, हामी उच्च स्तरमा रहेका छौं। आत्माको फल हाम्रा जीवनहरू र जीवनहरूमा बाहिर हुनुपर्छ, जाहिर हुनुपर्छ। आज त्यहाँ वचनले फुस्ल्याउन झुट्टा शिक्षाहरू छन् जो त्यो बाटोको व्यभिचारिणीको स्त्री जस्तै छन्। त्यसले मिठो वचनले मानिसलाई फकाई फुसलाई आफूतिर डोर्याएर लाँदछ र धेरै मानिसहरूलाई आफू कहाँ बोलाइरहेका छन्। त्यो आज पनि व्यस्त छ आफ्नो काममा। त्यो तपाईँको घरमा आएर ढोक्का ढकढकाएर ट्र्याक्सहरू पत्र पत्रिकाहरू दिन्छन्। त्यसले तपाईँलाई जहीँ कहीँ पनि भेट्दछ, त्यो बेस्या हो। त्यसले तपाईँलाई ख्रिष्टबाट टाढा लान चाहन्छ। मित्र, त्यो आत्मिक बेस्या आज तपाईँको वरिपरि छ। अरू त के, त्यो तपाईँका रेडियो र टीभी कार्यक्रमको माध्यमद्वारा पनि आउँछ र तपाईँलाई झुक्याउन कोशिश गर्छ। हामीलाई भनिएको छ त्यसलाई पछ्याउनु। कसै खानाको बाटोतिर मारिनलाई लगेको गोरु जस्तै हो मित्र, यो मूर्ख विनाशमा गएको जस्तै हो। मेरो विचारमा यो यहाँ हामीसँग झुट्टा शिक्षा कल्टको उक्तम तस्विर छ। बेस्या जस्तै तिनीहरू बाहिर दृष्टिमा अति नै आकर्षण लोभ्याउने हुन्छन्, तर आखिरमा त्यसले वास्तवमा मानिसलाई बर्बाद गर्दछ र उसलाई नर्कमा पठाउँछ। येशु ख्रिष्टबाट अलग गरेर जो हाम्रो जीवनका आत्माको प्रेमी हुनुहुन्छ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98470-35679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98470-35679, 98470-35679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।